समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डे। वर्तमान सरकार गठन भएको छ महिना पूरा भएको छ। यस अवधिमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने र जनतामा छाएको निराशा चिर्नुका साथै जनजीविकाका सवालमा प्रभावकारी काम गर्ने उद्देश्यले वर्तमान सरकार बनेकोले सोही अनुसार सरकारले काम गरिरहेको सरकारले दावी गरेको छ। यसैबीच सरकारले यस्तो दावी गरिरहँदा प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी सहित काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर जनताका सरोकारका विषयमा सहज र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिनुभएको छ। उहाँले मन्त्रालयका कामलाई प्राथमिकतामा राख्न निर्देशन दिनुहुँदै मन्त्रीहरूले गरेका कामका विषयमा समेत छलफल र जानकारी दिनुभएको थियो। यस क्रममा अहिलेको सरकारले गरेका कामहरूलाई पार्टीले कसरी हेरेको छ र हिजोको भेटमा अन्य के कुराहरू भए भन्ने विषयमा हामी कुराकानी गर्दैछौ। यसको लागि हामीसँग हुनुहुन्छ नेपाली काँग्रेसका केन्द्रीय सदस्य मान्य पूर्व राज्यमन्त्री उदय शमशेर राणा, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
हजुर, अब सरकार गठन भएको, यो सरकार गठन भएको छ महिना पनि पूरा भइसकेको अवस्था छ र यी विषयमा विभिन्न किसिमका टीका टिप्पणीहरू गएका छन्। प्रतिपक्षहरूले काम भएर भनेका छन्, सरकारले काम भएको दावी गरिरहेको छ र दुईटा ठूला दलहरू मिलेर अहिलेको सरकार सञ्चालन गरिरहेका छन्। अहिलेसम्मको अवधिलाई यहाँले कसरी समीक्षा गर्नुहुन्छ कामको?
अब हेर्नुहोस्, यो प्रत्येकचोटि सरकार नयाँ गठन हुन्छ, सय दिनपछि, तीन महिनापछि, छ महिनापछि, यो विभिन्न कुराहरू उठिरहन्छ होइन। अब एक एक कतिपय कामहरू भाकै नभएको भन्न पनि मिल्दैन, तर छ महिनामा कायापलट भइसक्यो भन्ने कुरो पनि आउँदैन। त्यसैले यो मुख्य कुरा के हो भने हेर्नुहोस्, यो सरकारलाई मात्र होइन, अब हिजोको सरकारलाई पनि अनि भोलि आउने सरकारलाई पनि, जबसम्म कुनै एउटा सरकार मन्त्रीले कम्तीमा दुईदेखि तीन वर्ष पाउँदैन, तबसम्म कार्यक्रमको कस्तो मन्त्रालयमा कुन मन्त्रीले कस्तो काम गर्यो भन्ने कुरातिर केन्द्रित हुन गाह्रो हुन्छ। त्यही कारण यो गठबन्धन बनेको पनि, अहिले कतिपय योजनाहरू तपाईँको रिजल्ट निस्किन दुई चार वर्ष लाग्छ। कुनै मन्त्री एउटा मन्त्रालयमा आएर काम गरिसकेपछि त्यसको फल भोग्न केही समय लाग्छ, तर अहिलेको परिस्थिति के भएको छ भने सबै मन्त्रीहरू एउटा सीमित समय, कोही छ महिना, आठ महिना, दस महिना, बाह्र महिना, पन्ध्र महिनाको निम्ति आउँछन्। अब तपाईँको पब्लिक प्रेसर पनि हुन्छ, पब्लिकमा जानको निम्ति अलिकति बाध्य भएर कतिपय मन्त्रीहरूले पब्लिस्ड काम पनि गर्न बाध्य हुन्छौ। अलिक सिरियसली होमवर्क गरेर काम गर्ने मान्छेहरू पछाडि पनि पर्छ। भनेपछि यो कुनै एउटा मन्त्री, कुनै एउटा सरकार भन्दा पनि ओभरअल सिस्टम हेरेर मेरो चाहिँ पार्टीलाई सुझाव, मैले केन्द्र कार्य समितिको मिटिङमा पनि उठाएको छु, जुन एउटा इन्स्टेबिलिटीको एउटा फ्याक्टर छ, कुनै सरकार कुनै समयको निम्ति नटिक्ने, त्यो भएसम्म जति गर्न खोजे पनि जति चाहेको रिजल्ट कुन किसिमको हामीले पब्लिकलाई डिलिभर गर्न सक्ने, त्यो डिलिभर हुन चाहिँ गाह्रो हुन्छ भन्ने मलाई लाग्छ। हो, अब यही सरकारको कुरा गर्दाखेरि केही कमी कमजोरी पनि भएको छ, केही राम्रो कामहरू पनि भएको छ, तर एन्ड रिजल्ट चाहिँ हामी कहाँ केन्द्रित हुनुपर्छ। यो गठबन्धन हामीले किन बनाएको? एमाले र काङ्ग्रेस दुवैले चाहेर बनाएको होइन, हामी बाध्य भएर बनाएको होइन। त्यसैले यसको मूल उद्देश्य भनेको चुनावी प्रक्रियामा केही परिवर्तन ल्याएर स्थिर सरकार स्थापना गर्नको निम्ति यो सरकार गठन भएको हो, तर यो प्रक्रियामा चाहिँ काम धेरै ढिलो भएको छ। त्यसैले म चाहिँ यो सरकारको पर्फर्मेन्समा तपाईँको 19-20 कोहीले अलि राम्रो, कोहीले अलि कम, कोहीले अलि नराम्रो भन्ला, तर यो धेरै महत्त्वपूर्ण कुरा पनि हो। तर त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ अहिलेको यो गठबन्धनले, अहिलेको यो सरकारले जुन एउटा मूल हामी किन यो सरकारमा आएको हो, अथवा एमालेलाई हामीले किन समर्थन गरेको, अथवा एमाले हामीसँग किन मिलेको हो भनेको कारण, मुख्य कारण, विभिन्न अरू कारण साथसाथै सात बुधे मध्ये सबैभन्दा महत्त्वपूर्ण बुधे भनेको हाम्रो एउटा संविधानमा चुनावी प्रक्रियामा परिवर्तन गरेर सकेसम्म स्थायी सरकार बनाउने एउटा संविधानमा हामीले परिवर्तन गर्नको निम्ति बनेको हो। त्यसैले त्यतातिर चाहिँ अलिकति बढी केन्द्रित हुनु पर्यो भन्ने मेरो धारणा हो।
हिजो मात्रै नेपाली कांग्रेसका सभापतिले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई बोलाएर राम्रोसँग काम गर्नुहोस् भनेर निर्देशन दिनुपर्ने अवस्था आयो कि कांग्रेसको तर्फबाट गएका मन्त्रीहरूको प्रफर्मेन्स राम्रो नभएर हो या के कारणले यस्तो परिस्थिति सिर्जना भयो?
अहिले यो परिस्थिति भने अत्यन्तै नर्मल परिस्थिति हो र मेरो पार्टी नेतृत्वलाई के सुझाव छ भने छ महिनामा एकचोटि होइन बरु तीन तीन महिनामा पार्टीले पार्टी सभापति लगायत पार्टी पदाधिकारी लगायत बसेर सबै मन्त्रीहरूको प्रोग्रेस रिपोर्ट लिने र पार्टीले पनि सम्बन्धित मन्त्रालयमा तपाईँको जुन पार्लिमेन्ट्री कमिटी बन्छ त्यो पार्लिमेन्ट्री कमिटीका सदस्यहरूलाई पनि त्यो मन्त्रालयको कमी कमजोरी गरेको कामहरूको टिप्पणी र राम्रो कामहरूको बुदा तयार पार्न लाएर यो किसिमको अन्तर्क्रिया कार्यक्रम चाहिँ छ महिना तीन महिना ढिलो भयो भन्छु, तीन महिना अगाडि नै यो किसिमको काम पार्टीले गरिरहनु पर्छ र मन्त्रीहरूले पनि पार्टीलाई के काम भयो भनेर रिपोर्टिङ चाहिँ गर्नुपर्छ। यो तपाईँको यो चाहिँ कुनै पनि एउटा कोअलिसन गभर्मेन्टमा हामीले मन्त्रीहरूलाई पठाइसकेपछि व्यक्ति बनेर गएको होइन, पार्टीले त्यो मन्त्रीहरूलाई त्यो ठाउँमा पुर्याएको हो। त्यसैले पार्टीले उहाँहरूको बारे उहाँहरूको प्रोग्रेस रिपोर्ट लिनु भनेको एउटा टाइम टेबल अन्तर्गतै हुनु पर्थ्यो। त्यसैले म चाहिँ अरू धेरै साथीले तपाईँले पनि भन्नुभयो यो त गर्नुपर्ने चिज भनेर हो कि होइन, यो किन गरेको, मन्त्रीहरूको पर्फर्मेन्स ब्याड भयो कि गुड भयो भन्ने, ब्याड गुडको कुरै होइन, पार्टीले सबै मन्त्रीको प्रोग्रेस रिपोर्ट चाहिँ लिनुपर्छ। पार्टी भने एकजना पार्टी सभापतिले मात्र होइन तर कुन मन्त्री, अहिले तपाईँको अहिले म पर्यटन तथा पराष्ट्र मन्त्र कमिटीमा अहिले संसदमा छु, हामीले पनि पार्टीको नेतृत्व लगायत त्यहाँ कमिटीका हाम्रा तोकेका व्यक्तिहरू र मन्त्री दुईटै मन्त्री पराष्ट्र मन्त्री र पर्यटन मन्त्रीलाई बोलाएर त्यो रिपोर्टिङ चाहिँ हुनुपर्छ उहाँहरूको र हामीले पनि उहाँहरूलाई सुझाव दिनुपर्छ र छ महिनामा एकचोटि होइन तीन महिनामा एकचोटि गर्नुपर्छ भन्ने मेरो सुझाव।
मान्यज्यू यो अलि फरक परिस्थितिमा पार्टी सभाजीले भेटघाट गर्नुभएको छ किनभने एकातर्फ दुईटा ठूला दल सुविधाजनक बहुमत भएको दुईटै पार्टी मिलेर सरकार बनेको छ, अर्कोतर्फ बजारमा एक किसिमको हल्ला छ, त्यही बीचमा चाहिँ सभापतिले पदाधिकारीहरू सहित सचेतकहरू सहित पार्टी र संसद दलका चाहिँ प्रमुखहरूलाई राखेर बैठक गर्नुपर्ने अवस्था, यसले गर्दा कहीँ मन्त्रीहरूमा पनि अलिकति अन्यलता थियो यसलाई चिर्नको लागि उहाँले गर्नुभएको हो कि भन्ने पनि आइरहेछ नि।
अन्यलता भन्दा पनि मन्त्रीहरूलाई पनि सचेत गराएर मन्त्रीहरूलाई पनि सतर्क गराएर मन्त्रीहरूलाई पनि काम राम्रो गरेका छैन भने अझै राम्रोसँग काम गरे गर भन्नलाई र राम्रा काम गरेका मन्त्रीहरूलाई पनि अझै राम्रो गर भन्नको निम्ति र साथसाथै अहिलेको प्रधानमन्त्रीलाई पनि आवश्यक समर्थन दिएर ऊ प्रधानमन्त्रीको पनि आवश्यक समर्थन लिएर यो गठबन्धनलाई पनि एउटा टिकाएर राख्ने मात्र होइन राम्ररी परिचालन गर्न पनि यो किसिमको निर्देशन चाहिँ जरुरी छ।
भन्नाले गठबन्धन संकटमा छैन भनेर सन्देश दिन खोज्नुभएको हो?
गठबन्धन संकट अहिले तपाईँको यो मैले भनिहालेँ नि, पहिल्यै मैले कुरा दोहोऱ्याएँ, यो तपाईँको अहिलेको परिस्थितिमा जुनदेखि जुन दिनदेखि निर्वाचन सकियो दुई वर्ष अगाडि भन्दा अलि बढी भयो, त्यो दिनदेखि सरकार गठन हुन्छ, सरकार गठन गर्ने बित्तिकै भोलिबाट सरकार परिवर्तन हुन्छ भने पर्सि परिवर्तन हुन्छ भनेर यो त तपाईँको यो अनगोइङ प्रोसेस हो होइन, र यसमा किनभने अहिले छोटो समयमा तीन चारचोटि सरकार गठन विघटन भइसकेपछि स्वाभाविक रूपमा तपाईँहरू जस्तो पत्रकार साथीहरूले हामी जस्तो कार्यकर्ता साथीहरूले पब्लिकले पनि केही न केही भइहाल्छ भन्ने मनस्थितिमा दिमागमा त छिरिहाल्छ र यो किसिमको कुरा आउनु पनि स्वाभाविकै हो। त्यसैले यसबाट मुक्त हुन पनि मैले अघि भनिहालेँ यो गठबन्धनको उद्देश्य के हो, प पहिलो र दोस्रो पार्टी एउटा पार्लियामेन्ट्री डेमोक्रेसीमा मिलेर सरकार बनाउनु भने यो नेचुरल अलायन्स होइन, यो अन्याचुरल अलायन्स हो। हामीले नै भनिरहेको छ, प्रचण्डजीले हामीलाई सिकाइरहनु पर्दैन। तर यो बनेको मुख्य कारण त उहाँ हो नि, उहाँ एउटा तेस्रो सानो पार्टीले कुकुरलाई पुच्छरले हल्ला हल्लै पारेको छ, तिन तिन चोटि चार चार चोटि वाक्क भएर यो बनेको हो। त्यसैले यो गठबन्धनको बारेमा एउटै कुरा भन्न चाहन्छु, यो गठबन्धन चाहेर बनेको होइन, यो गठबन्धन बाध्य भएर बनेको हो। र यो गठबन्धनको एउटा मूल उद्देश्य के हो भने स्थायी सरकार निर्माण गर्नको निम्ति एउटा वातावरण सृजना गरेर संविधानको चुनावी प्रक्रियामा परिवर्तन ल्याउनको निम्ति बनेको हो। यसमा चाहिँ अझै क्रियाशील भएर दुई पार्टीका नेता, प्रधानमन्त्री, हाम्रो पार्टी सभापति र पार्टी नेतृत्व लाग्नुपर्छ भन्ने मेरो चाहिँ यो इन्टरभ्यूको मुख्य आर्ग्युमेन्ट चाहिँ त्यतातिर केन्द्रित हुन्छु। यो हाम्रो पार्टी सभापतिले मन्त्रीहरूलाई बोलाएर कुरा गर्ने, यो भने एउटा पार्लियामेन्ट्री डेमोक्रेसीको नर्मल प्रोसेस हो।
पछिल्लो समय पार्टीबाट गएका मन्त्रीहरूले पार्टीका नेता कार्यकर्ता नटेरेको कारणले पनि यो अवस्था सिर्जना भयो भन्छन् नि कार्यकर्ताहरूले।
नटेर्या भन्दाखेरि अब मन्त्रीले सबै पार्टीले भने मात्र टेर्ने कुरा हुँदैन। मन्त्री बनेर गइसकेपछि उसले जनता र मन्त्रालयको कुराहरू पनि सुन्नुपर्छ। तर अहिले गरेको मिटिङको कुरा चाहिँ एक किसिमले पार्टीसँग पनि कम कोअर्डिनेसन भयो भन्ने आवाज पनि उठेको कारण त्यसलाई पनि व्यवस्थापन गर्न यो मिटिङ बोलाइएको हो।
किनभने इन्द्र, पार्टी सभापतिले चाहिँ समय मिलाएर नेता कार्यकर्तालाई पनि भेट्ने अथवा पार्टी कार्यालयमा जाने कुराहरू पनि उल्लेख गर्नु हो नि, कहीँ न कहीँ त्यो पनि देखिन्छ नि इन्द्र।
होइन, त्यो त गर्नै पर्यो। पार्टी कार्यालयमा योभन्दा पहिला पनि हप्ताको एकचोटि जाने भन्ने मन्त्रीहरूलाई निर्देशन थियो। अहिले चाहिँ उहाँले के भन्नुभएको छ भने वर्किङ डेमा नजाउँ, तपाईँको सोमबारदेखि शुक्रबारसम्म चाहिँ नजाउँ, शनिबार आइतबार चाहिँ आफ्नो निर्वाचन क्षेत्र, अथवा शनिबार शुक्रबार चाहिँ आफ्नो निर्वाचन क्षेत्र र पार्टीका कार्यकर्ताहरूको पनि फिडब्याक लिने टाइम मिलाउनु भन्ने कुरो हो। तर यो त एकदम नर्मल साधारण भइरहेकै कुरालाई अलिकति एम्फोसिस गरेर दोहोऱ्याएको मात्र भन्ने मलाई लाग्छ।
हजुर, अब समग्र भन्दाखेरि पार्टी सभापतिको पनि सरकार राम्रो चलोस्, पार्टीबाट गएका मन्त्रीहरूले राम्रो काम गर्नु भन्ने चाहना थियो। यो भइरहँदा त्यहाँ हिजो के कुरा भयो? सबै कुरा
हजुर,
हामीले केही कुराहरू त गर्यौँ होइन, यो बाहेक अरू के कुरा भयो त्यो मिटिङमा?
त्यो मिटिङमा हामीहरू थिएन
हजुर,
पार्टीका पदाधिकारी र मुख्य सचेतक र तपाईँको अपर हाउस लोअर हाउसका थिए भन्ने कुरा मैले बुझेको थिएँ, हामीहरू थिएनौ
त्यहाँ। तर समग्र पार्टीकै लाइनबाट मन्त्रीहरूले कसरी यो काम गर्नुपर्छ?
होइन, अब पार्टीसँग सरकारसँग कोअर्डिनेसन गर्नु पर्यो र केही हदसम्म जुन किसिमको हामीले डिलिभर गर्न पर्ने त्यो डिलिभर नभएको भन्ने कुराहरू आवाजहरू उठिसकेपछि यसलाई त पार्टी नेतृत्वले सम्बन्धित मन्त्री मन्त्रालयलाई सचेत त गराउनै पर्यो नि।
अध्यादेशको विषय पनि कुरा उठेको कुरा आइरहेको छ, किनभने महामन्त्रीले चाहिँ सल्लाह गरेर नै ल्याएका हौ भन्ने चाहिँ स्पष्टीकरण दिनुपर्ने बाध्यता आयो भन्छन् नि।
होइन, जुन अध्यादेशहरू ल्याएको छ नि, अब नर्मल सर्कमस्टान्सेसमा अध्यादेशको जरुरी पर्दैन होइन
हजुर,
तर अध्यादेश मार्फत कतिपय कुरा अहिले तपाईँको कम्पनी एक्टमा केही सुधारहरू विशेष गरेर यो दर्ता गर्ने, सञ्चालन गर्ने, एक्जिट गर्ने यो विषयमा तपाईँको धेरै समयदेखि निजी क्षेत्रले यो माग गर्दै आएको हो। अर्को विषय भनेको तपाईँको व्यवसायलाई काम गर्ने वातावरण र के अरे फरेन डाइरेक्ट इन्भेस्टमेन्ट नेपालमा आउनको निम्ति सहजीकरण गर्नको निम्ति धेरै समयदेखि माग हुँदै आएको हो होइन। अर्को भनेको विभिन्न संस्थाहरू, सरकारी संस्थाहरूलाई पनि अहिले सरकारले पैसा दिएर राखिरहेको छ होइन, त्यो जनताको पैसा हो र उनीहरूको पर्फर्मेन्स पनि कसरी राम्रो हुन्छ भन्नेतिर पनि केन्द्रित हुन लागेको हो। यो अलिकति विवादमा त नभनौँ, अलिकति हाम्रो राष्ट्रपतिबाट अलि ढिलो भएको चाहिँ वन तथा भूमि सम्बन्धी हो र विशेष गरेर यो अर्थतन्त्रलाई चलायमान बनाउन यो हामीले संसदबाटै ल्याउनु पर्ने पनि हो, तर संसदबाट लगभग हामीले ल्याएको भए यो प्रक्रिया अलिकति लम्बिन थियो र विशेष गरेर अहिले हाम्रो अर्थतन्त्र चलायमान हुन नसकेपछि केही न केही छिटो गर्नु पर्यो, अलिकति बुस्ट गर्नु पर्यो, होइन इन्जेक्सन दिनु पर्यो अर्थतन्त्रलाई, होइन भनेर यो ल्याएको हो। म तपाईँको कुरा तपाईँ कतातिर जानु भइरहेछ त्यो मैले बुझेको छु। यो अलिकति अध्यादेशबाट ल्याउने हामीले एउटा यो जुन हाम्रो चलन छ त्यसलाई बिस्तारै बिस्तारै कम गर्नुपर्छ, तर अहिले मैले सरकारसँग कुरा सरकारका मन्त्रीहरूसँग कुरा गर्दा चाहिँ विशेष गरेर यो अर्थतन्त्रमा चाहिँ हामीले अलि चलायमान बनाउन सकिरहेको छैनौँ, चुप्प लागेर बस्न सक्छौँ, होइन पार्लिमेन्ट्री प्रक्रियामा अगाडि बढ्न सक्छौँ, तर विधेयकहरू तपाईँको पार्लिमेन्टमा गइसकेपछि छ छ महिना नौ नौ महिना अड्किरहेछ। त्यसैले अहिलेको बेलामा यो विशेष गरेर यो अर्थ सम्बन्धी अध्यादेशहरू चाहिँ अध्यादेशबाटै ल्याएर र यो अध्यादेशमा जे तपाईँको मैले डिटेलमा पढिसकेका छुइनँ, पत्र पत्रिकामा पढेको कुरा, त्यो अध्यादेशमा भएको कुरा हामी काङ्ग्रेस र एमाले मात्र होइन अरू पार्टीले पनि यसमा सहमति जनाइसकेका कुराहरू नै छ, होइन त्यसैले यो पार्टी फुटाउने पार्टी जोगाउने संविधान परिवर्तन गर्ने अध्यादेश होइन, यो अर्थतन्त्र चलायमान गर्ने अध्यादेशमा बढी केन्द्रित भएको कारणले यसमा अलिकति हामी सतर्क हुनुपर्छ, किनभने हाम्रो पार्लिमेन्ट्री प्रोसेस अत्यन्तै स्लो भयो र यसलाई अलिकति फास्ट गर्नको निम्ति पनि पार्टीमा हाम्रो छलफल भएको छ।
तर विपक्षीहरूले आरोप लाउँदै आएका छन् संसद चलाएर पास गर्नु पर्थ्यो, यो फरक बाटो रोज्यो भन्ने आरोप छ, यो
त्यो आरोपलाई मैले आरोपलाई मैले भनिहालेँ नि, यो गर्न नहुने प्रक्रिया हो एउटा पार्लिमेन्ट्री डेमोक्रेसीमा। तर अहिले तपाईँको हामी केही लुकी छुपी केही गर्न खोजेको छैनौ, यो भइरहेको चीजलाई अलिकति स्पिड अप गरेको कारण के हो भने हाम्रो अर्थतन्त्र चलायमान भएन, व्यापारीहरू निराश भएको छ, होइन सानो तथा मझौला उद्योगहरू बन्द भइरहेको छ र यसलाई छ छ महिना नौ महिना कुरे भने फेरि हाम्रो अर्थतन्त्रमा हलचल नआउला भनेर यो गर्न बाध्य भएर सरकारले गरेको
हो। सरकारले गरेका कामहरूको विषयमा यहाँले भनिसक्नुभयो, केही समय लाग्छ आजको भोलि नै रिजल्ट आउने हुँदैनन् भनिरहँदाखेरि जुन सहमति काङ्ग्रेस र एमालेको बीचमा भएको थियो त्यही सहमति अनुसार सरकार अगाडि बढ्न सक्छ
हजुर,
जुन सहमति भएर
मेरो मैले अघि भनिहालेँ मुख्य कुरा यो सहमतिको मुख्य कुरा चाहिँ अब सबैको आफ्नो आफ्नो प्राथमिकता हुन्छ, मेरो प्राथमिकता के छ भने यो संविधानमा समावेशी समानुपातिक प्रतिनिधित्वलाई कायम राखेर चुनावी प्रक्रियामा केही परिवर्तन गरेर पाँच वर्षसम्म चल्ने टिक्ने सरकार गठन गर्नको निम्ति चाहिँ यो गठबन्धन र यो सरकार सबैभन्दा बढी केन्द्रित हुनु पर्यो भन्ने मेरो भनाइ हो र यसबाटै जति काम हुनुपर्ने त्यो काम नभएको कुरा पनि म स्वीकार छु।
तर यही विषयमा काङ्ग्रेसका नेताहरूले टिप्पणी गरिराख्नु भएको छ, यो काम हुन्छ कि हुँदैन शंका व्यक्त गरिराख्नु भएको छ नि,
मैले पनि भनिहालेँ त्यो अझै स्पिड अप गर्नु पर्यो, सल्लाह आन्तरिक सल्लाह भएको बुझ्छु
हजुर,
तर जति हुनुपर्ने नभएको
हो। अनि पछिल्लो अवधिमा काङ्ग्रेसको महाधिवेशनको विषयलाई लिए पनि धेरै चर्चाहरू भइरहेका छन्, केहीले चाहिँ चौरासीको चुनावपछि महाधिवेशन गर्ने, केहीले अगाडि गर्ने, यावत कुरा उठिरहेका छन्, होइन यो महाधिवेशन समय हुन्छ कि हुँदैन, अब त नजिक पनि आउनलाई सिमिति।
अब तपाईँको अहिलेको परिस्थिति हेऱ्यो भने चारै वर्षमा ठ्याक्कै नहोला जस्तो देखिन्छ, होइन
हजुर,
तर अब हामीले एक वर्ष सार्ने व्यवस्था हाम्रो विधानमै छ, त्यसैले चार वर्षभन्दा केही समय चाहिँ पछि धकेल्ने परिस्थिति म देख्छु।
यसले गर्दाखेरि पार्टीभित्रको समीकरणमा केही परिवर्तन भएको देखिन्छ, नेताहरू बोल्ने क्रम पनि अलिकति फरक ढङ्गको छ,
होइन पार्टीभित्र यो लोकतान्त्रिक पार्टी हो, हाम्रो पार्टी समीकरण अथवा हाम्रो पार्टीको गुट भने स्थायी गुट होइन, यो एकदम फ्लुइड गुट हो, यो तपाईँको बीपी कोइराला र सुवर्ण शमशेरको टाइमदेखि आज आएर सम्म पनि यो गुट उपगुट हाम्रो पार्टीभित्र हुन्छ, तर यो गुट भनेको संस्थागत गुट कहिले पनि हुँदैन, धेरै नेताहरू कहिले को नेतासँग नजिक कहिले को नेतासँग नजिक हुनु भनेको यो एउटा लोकतान्त्रिक पार्टीमा हुन्छ भइ पनि रहनुपर्छ।
यहाँ त नेपाली काङ्ग्रेसको भातृ संस्था हुँदै यो अवस्थासम्म पुगेको व्यक्ति पनि हुनुहुन्छ, होइन, राज्यमन्त्री पनि भइसक्नु हो, मान्य पनि हुन्छ, पार्टी केन्द्र समिति पनि हुन्छ, पार्टीको भित्रको आन्तरिक गुटहरू थियो नि त्यो भित्रको समीकरण पनि परिवर्तन भयो पछिल्लो अवधिमा, के देखिन्छ त्यस्तो संकेतहरू?
होइन, मैले भनिहालेँ नि हाम्रो पार्टीभित्रको गुट स्थायी गुट होइन,
हजुर,
यो पहिला पनि परिवर्तन हुन्छ, अहिले पनि भइरहेको छ, भोलि पनि हुन्छ, कहिले कुनै इस्युमा म पनि कुनै नेतासँग नजिक हुन्छ, कुनै इस्युमा अर्को नेतासँग नजिक हुन्छ, अधिवेशन आएपछि हामी प्यानलमा चुनाव लड्नुपर्छ, कुन प्यानलमा एडजस्ट हुन्छ त्यो सबै आफ्नो ठाउँमा छ, त्यो परिवर्तन भइरहने चिज, हुनु पनि पर्ने चिज, पहिलेदेखि भएको चिज आज पनि हुन्छ, भोलि पनि हुन्छ। त्यसैले तपाईँले भन्न खोज्नु भएको हाम्रो महामन्त्रीकै कुराहरू पार्टी सभापतिसँग नजिक भयो भन्न खोज्नु भएको कुरा, महामन्त्री र पार्टी सभापति नजिक भएरै काम गर्नुपर्ने हुन्छ, होइन, र अहिले शेखर दाईले पनि पार्टी सभापतिसँग कोअर्डिनेसनै गरेर काम गरेका छ। यो गुट उपगुट भनेको पार्टीभित्र हुन्छ, तर गुट उपगुट भनेको स्थायी कहिले पनि हुँदैन। योभन्दा पहिला पनि यो प्रजातान्त्रिक काङ्ग्रेस हुँदाखेरि हाम्रो शेरबहादुर देउवा पार्टी सभापतिको त्यति बेला सबभन्दा नजिकको साथी हाम्रो अहिले प्रकाशमान दाई हुनुहुन्थ्यो, तर उहाँ गएर सुशील दाईको टिममा महामन्त्री उठ्नुभयो, अहिले फेरि सभापतिसँग उहाँ नजिक हुनुभएको छ। एउटा उदाहरण मात्र दिएको, त्यसैले पार्टीभित्र जिगज्याग हुनु भनेको कुरा एउटा कुरामा क्लियर हुनुहोस्, यो नर्मल हो, जिगज्याग भइरहन्छ, हिजो पनि भएको, आज पनि हुन्छ, भोलि पनि हुन्छ, र हुनु पनि जरुरी छ। पार्टीभित्र स्थायी गुठ भयो भने चाहिँ पार्टी टिक्दैन।
अहिले सभापतिज्यू सुविधाजनकमा अवस्थामा हुनुहुन्छ, त्यसमा पार्टीभित्र पनि
होइन, उहाँको पार्टीभित्र राम्रै कन्ट्रोल छ, पार्टीभित्र पनि संसदीय दलमा पनि उहाँको राम्रो कन्ट्रोल बहुमत छ त्यसमा, र अरूले पनि कुनै पनि नेताले पनि उहाँलाई पार्टी सभापतिबाट अथवा पार्टी को संसदीय दलको नेताबाट हटाउने प्रयास चाहिँ आजको दिनसम्म कोहीले गरेको छैन छ भन्ने मलाई लाग्दैन।
त्यो नसकेर हो या प्रयास नगरेको हो?
दुइटै, नसकेर पनि हो र तपाईँको प्रयास गर्न नचाहेर पनि हो।
त्यो 84 निर्वाचन अगाडि सम्भव छ कि छैन?
त्यो 84 निर्वाचन होइन, तपाईँको 84 निर्वाचनसम्म नेपाली काङ्ग्रेसको संसदीय दलको नेता भनेको शेरबहादुर देउवा हो।
परिवर्तन सम्भव छैन,
सम्भव किन हुने कोहीको चाहनै छैन अहिले उहाँलाई परिवर्तन गर्न, सम्भव असम्भवको कुरा आएन, आवश्यक देख्दै त भयो।
हजुर, हुन्छ, मान्यजी हामीलाई समय दिनुभयो, नेपाली काङ्ग्रेसका आन्तरिक राजनीतिक विषयमा, सरकारका विषयमा विविध कुराहरू हाम्रा श्रोताहरूमा जाहिनुभयो, यहाँलाई धन्यवाद। आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य माननीय उदय शमशेर राणासँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।